नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल कार्तिक महिनाको 13 गते आइतबार, तदनुसार 2022 अक्टूबर 23 तारीक, नेपाल सम्बत 1143। हिजो कांग्रेसको संकल्प पत्र सार्वजनिक भएको छ। आजका अधिकांश पत्र पत्रिकाले यसै प्रसंगलाई प्राथमिकता दिएका छन्। पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। कांग्रेसको संकल्प पत्र सार्वजनिक, संसदलाई पूर्ण अवधि चल्न दिने प्रतिबद्धता शीर्षकको। नेपाली कांग्रेसले मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्रका रूपमा घोषणा पत्र सार्वजनिक गरेको छ। प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा हिजो नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक गर्नुभएको हो। कांग्रेसले संविधानको रक्षा, स्थिरता र समुन्नतिको आधार नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने मुख्य नारा तय गर्दै चुनावी घोषणा पत्र तयार गरेको छ। घोषणा पत्रमा कांग्रेसले विगतको समीक्षा, समसामयिक राजनीतिक मुद्दामा आफ्नो धारणा राख्दै अबको 5 वर्षभित्र गर्ने कामको विवरण प्रस्तुत गरेको छ। कांग्रेसले चर्का विकासी नारा भन्दा पनि आधारभूत तहका नागरिकको दैनिक जीवनसँग जोड़िएका विषयलाई यसपटक प्राथमिकता दिएको छ। साथै दिगो विकास लक्ष्य हासिल गर्ने सवाल र राष्ट्रिय गौरवका आयोजना 5 वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता गर्दै सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ। कांग्रेस महामन्त्री एवं घोषणा पत्र तयारी समिति संयोजक विश्वप्रकाश शर्माले नेपाली कांग्रेस बदलिएको समय र समाज अनुरूप अबको समय र समाजलाई नेतृत्व गर्ने गरी नवीन ढंगले प्रस्तुत हुने क्रममा रहेको बताउनुभयो। उहाँले त्यसैले घोषणा पत्रलाई निरन्तरतामा नवीनता भनिएको प्रष्ट पार्नुभयो। सामरिक प्रतिस्पर्धामा संलग्न नहुने भन्दै गोर्खापत्र लेख्छ, नेपाली कांग्रेसले राष्ट्रिय सहमतिका आधारमा विदेश नीति निर्माण गर्न विभिन्न सिद्धान्त र नीति अनुसरण गर्ने धारणा सार्वजनिक गरेको छ। कांग्रेसले कुनै पनि देशसँग प्रतिरक्षा, सैन्य तथा सुरक्षा साझेदारी वा गठबन्धन नेपालको नीति नभएको वास्तविकताप्रति आफ्नो दृष्टिकोण रहेको स्पष्ट पारेको छ। कुनै पनि प्रकृतिको प्रतिरक्षा, सैन्य तथा सुरक्षा सवाल तथा शक्ति राष्ट्रबीचको सामरिक प्रतिस्पर्धामा नेपाल प्रत्यक्ष वा परोक्ष संलग्न नहुने कांग्रेसले संकल्प पत्रमा उल्लेख गरेको छ। कांग्रेसले राष्ट्रहित र राष्ट्रिय स्वार्थको संरक्षण तथा सम्वर्धन, राष्ट्रिय सुरक्षा, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्व शान्ति तथा सह अस्तित्व जस्ता मार्ग निर्देशक नीति अनुसरण गरी स्वतन्त्र र सन्तुलित विदेश नीति अख्तियार गर्ने जनाएको छ। भौगोलिक दृष्टिले देश ठूलो वा सानो भए पनि, आर्थिक दृष्टिले विपन्न वा समृद्ध भए पनि तथा सैन्य दृष्टिले शक्तिशाली वा कमजोर जे भए पनि, सार्वभौमिकताका दृष्टिले सबै देश समान हुने भएकाले सार्वभौम समानताको सिद्धान्तका आधारमा विदेश नीति तर्जुमा गर्नेछ संकल्प पत्रमा उल्लेख छ। कांग्रेसको संकल्प पत्र सार्वजनिक, संसदलाई पूर्ण अवधि चल्न दिने प्रतिबद्धता गोर्खापत्रले मुख्य समाचार बनाएको छ। किन खुल्दैन टिप ताला नाका शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ। ताप्लेजुङ, ओलाङचुङ, गोलाकी, छोकी शेर्पा गलैचा बुनेर टिप ताला नाका पारिका बजार र घरमा पुर्याउनुहुन्थ्यो अनि दाल चामल साटेर ल्याउनुहुन्थ्यो। गलैचा बिक्रीबाट नगद पनि हात पर्थ्यो। यो चक्र 4 वर्ष यता ठप्प छ। शुरूमा कोरोनाका कारण नाका बन्द गरेको सुन्यौं, अहिले त केही कारणै छैन तर पनि नाका बन्द छ। हाम्रो रोजीरोटी जानी जानी खोसे जस्तै लाग्छ, छोकीले भन्नुभयो। यो वा त्यो बहानामा द्विदेशीय आउजाउका नाका बन्द गर्दै आएको छिमेकी चीनको व्यवहारले छोकी जस्तै गलैचाको घरेलु उद्यम चलाउने ओलाङचुङ गोलाका करिब 40 परिवारको घर व्यवहारलाई समस्या पारिदिएको छ। 16 वर्षदेखि गलैचा बुन्दै आउनुभएकी छोकीका अनुसार एउटा गलैचा टिपताला पारीको बजारमा पुर्याउँदा 5,000 रूपियाँसम्म हात पर्थ्यो। चुङगोला बस्तीबाट घटीमा 3 दिनको बाटो छिचोलेर जिल्ला सदरमुकाम फुङलिङ पुर्याउँदा गलैचा बढ़ीमा 2,500 बिक्री हुन्छ। ओलाङचुङगोला बस्तीबाट टिपताला नाका 25 किलोमिटर दूरीमा छ। अर्का उद्यमी फुटिक शेर्पाले ओलाङ चुङ गोलाका प्राय सबैले गलैचा बुनेर थुपारेको सुनाउनुभयो। गोलामाथिको मौवाटार बस्ती नजिकै चौरी तथा भेडा पालन गरेर बस्दै आउनुभएका दावा शेर्पाको समस्या अर्को छ। गोठमा याक बढ़ेका छन्, भेडाको ऊन पनि बेच्न पाएको छैन। चौरीको छुर्पी र घिउ सदरमुकाम फुङलिङ पुर्याउन सके मात्र बिक्री हुन्छ, तर दाम थोरै हात पर्छ। किन खुल्दैन टिपताला नाका शीर्षकमा कान्तिपुरको मुख्य समाचार छ। छानबिन टुङ्गिएका 637 फाइल तामेलीमा, अनुसन्धान सकेर पनि तामेलीमा राखिएका मध्ये 42 फाइल अकुत सम्पत्ति सम्बन्धी मुद्दाका शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। गत आर्थिक वर्ष 2078-79 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 130 मुद्दा विशेष अदालतमा दायर गर्यो, तर त्यसको झण्डै 5 गुणा फाइलको विस्तृत अनुसन्धान सकेर पनि तामेलीमा राखेको छ। छानबिन अनुसन्धान सकेर पनि अकुत सम्पत्ति सम्बन्धीका 42 सहित आयोगले 637 फाइल तामेलीमा राखेको छ। आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय विस्तृत अनुसन्धान गरेर यति ठूलो संख्याका फाइल तामेलीमा राख्नु राम्रो नभएको बताउनुहुन्छ। उजुरीलाई विस्तृत अनुसन्धानमा लानु अघि विचार पुर्याउनुपर्छ। मुद्दामा जान सम्भावित उजुरीलाई मात्र विस्तृत छानबिन गर्नुपर्छ। प्रारम्भिक अनुसन्धानबाट प्रमाण देखिए मात्र विस्तृतमा लानुपर्छ। विस्तृत अनुसन्धानमा लगेपछि त्यहाँ लामो छानबिन हुन्छ, त्यसमा लामो समय र मेहनत लाग्छ। त्यस्तो अनुसन्धानका फाइल तामेलीमा राख्नु ठिक होइन, उहाँले भन्नुभयो। छानबिन गर्दै जाँदा मुद्दा चलाउन पर्याप्त अधिकांश उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रारम्भिक छानबिन गरेरै टुंग्याइदिन्छ। छानबिन गर्दै जाँदा मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेका फाइल अख्तियारले तामेलीमा राख्ने गर्छ। यसरी तामेलीको निर्णय भएका फाइलपछि प्रमाण भेटिए छानबिन टुंग्याएर मुद्दा चलाउन मिल्ने प्रकृतिका हुन्, तर एकपटक तामेलीमा राखिएका फाइल पुनः खोलेर मुद्दा चलाउने अभ्यास अख्तियारमा निकै कम छ। कतिपय हाई प्रोफाइल जोड़िएका उजुरीका छानबिन पनि तामेलीमै राखेर डिसमिस गरिएका छन्। खास गरी राजनीतिक र ठूला प्रकृतिका उजुरीलाई तामेलीको निर्णय गरेर थन्काइन्छ। छानबिन टुंगिएका 637 फाइल तामेलीमा, अनुसन्धान सकेर पनि तामेलीमा राखिएका मध्ये 42 फाइल अकुत सम्पत्ति सम्बन्धी मुद्दाका शीर्षक दिँदै नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्स सहित पाँच विमान कम्पनीलाई भैरवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक 3 भन्दा बढ़ी उडान गरिरहेका छन्। यसअघि प्राधिकरणले काठमाण्डुमा 3 भन्दा बढ़ी उडान गर्दै आएका सबै अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई कार्तिक 15 गतेदेखि दैनिक 1 उडान भैरवाबाट गर्न निर्देशन दिएको थियो, तर चाडपर्व र विदाका कारण हाललाई स्वदेशी विमान कम्पनी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरवामा उडान शुरू गर्न प्राधिकरणले निर्देशन सहितको पत्र पठाएको छ। स्वदेशी विमान कम्पनीले पहिले उडान शुरू गरे बाह्य विमान कम्पनीलाई पनि भैरवातर्फ मोड्न सहज हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अक्टोबर 30 आगामी सन् 2023 मार्चसम्मको उडान तालिका अनुसार गौतम बुद्ध विमानस्थलमा समेत उडान भर्न निगम र हिमालय एयरलाइन्सलाई पत्राचार गरिएको छ। अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुष 1 गतेदेखि भैरवामा अनिवार्य उडान तयारी गर्न प्राधिकरणले सूचना गरिसकेको छ। पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। कालीकोटमा बेवारिसे बम विस्फोट दुई बालिकाको मृत्यु शीर्षक दिँदै अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ। उक्त घटनामा तीनजना बाल बालिका गम्भीर घाइते भएका छन्। तिलागुफा नगरपालिका 10 राणावाडामा हिजो बिहान 8 बजे बेवारिसे बम विस्फोट भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। उक्त घटनामा 3 वर्षीय बालिका झरना थापा र 4 वर्षीय बालिका सरस्वती राणाको मृत्यु भएको प्रमुख जिल्लाधिकारी रामहरि शर्माले बताउनुभयो। उहाँका अनुसार झरनाको घटनास्थलमै मृत्यु भएको थियो भने सरस्वतीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो। उक्त घटनामा गम्भीर घाइते हुनेहरूमा तिलागुफा नगरपालिका 10 राणावाडाका 7 वर्षीय बालक कमल थापा, 5 वर्षीय मुस्कान थापा र 3 वर्षीय बालिका दर्शना राणा रहेका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। सरस्वतीको उपचारका क्रममा निधन भएको र अन्यको उपचार भइरहेको प्रमुख जिल्लाधिकारी शर्माले बताउनुभयो। घटना हुनासाथ 4 जना घाइतेलाई उपचारका लागि हेलिकप्टरमा राखेर लगियो, तर सरस्वतीलाई भने बचाउन सकिएन। उहाँले भन्नुभयो, घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। कालीकोटमा बेवारिसे बम विस्फोट दुई बालिकाको मृत्यु शीर्षक दिँदै अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। यसै गरी दार्चुला घटनामा क्षतिपूर्तिका लागि कूटनीति पहल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारले भारतको उत्तराखण्डको धारचुला स्थित धारचुला कैलाश मानसरोवर सड़क खण्ड स्तरोन्नति गर्ने क्रममा गराइएको विस्फोटबाट उछिटिएको ढुंगा लागेर मृत्यु भएका नेपाली नागरिकको परिवारलाई उचित क्षतिपूर्ति व्यवस्थाका लागि भारतसँग कूटनीतिक पहल थालेको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले आवश्यक कूटनीतिक पहलका लागि अनुरोध गर्दै गृह मन्त्रालयमा अनुरोध गरिएकोमा गृह मन्त्रालयले हिजो परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल थाल्न पत्राचार गरेको हो। यही कार्तिक 11 गते बिहान उक्त सड़क खण्डका नज्याङ लखनपुर भन्ने भीरमा ब्लास्टिङ गर्ने क्रममा दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर 2 थी भन्ने स्थानको गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा सोही ओडाको दुमलिङ गाउँमा बस्ने हेकमत महराको छोरा पवन महराको टाउकोमा ढुंगाले लागेर मृत्यु भएको थियो। घटना भएको दिन नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पीड़ित परिवारका सदस्यलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा कूटनीतिक तवरबाट आवश्यक समन्वय गरिदिन हुन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। दार्चुला घटनामा क्षतिपूर्तिका लागि कूटनीतिक पहल शीर्षक दिँदै गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। भारतीय कम्पनीलाई गोलीको ठेक्का शीर्षकमा नेपाल समाचार पत्रको अग्रपृष्ठमा समाचार छ। नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक निजी कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ। विगत 8 वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गट्ठा उपलब्ध गराउँदै आएको थियो। नेपाली सेनाले प्रयोग गर्ने असल्ट राइफलमा प्रयोग हुने 5.56 mmको 20 लाख राउण्ड गोली उक्त भारतीय निजी कम्पनीले उपलब्ध गराउने भएको भारतीय संचार माध्यमले जनाएको छ। नेपाल सरकार र भारतीय सरकार बीच G2G सम्झौता अन्तर्गत उक्त गोली नेपाल आउन लागेको हो। भारतीय कम्पनीलाई गोलीको ठेक्का शीर्षकमा नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर छ। नियन्त्रण बाहिर जाँदै विश्वको तापक्रम शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। विश्वको तापक्रम वृद्धि 2.8 डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले 21औं शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम 2.8 डिग्री सेल्सियसले बढ़ने जनाएको हो। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीले तयार गरेको इमिशन ग्यास रिपोर्ट 2022 अनुसार विगतका अध्ययनले बताएको जस्तो अब वैश्विक जलवायु परिवर्तनको परिस्थिति 1.5 डिग्री सेल्सियसमा सीमित भएर पेरिस सम्झौताको लक्ष्य भेट्न सक्ने अवस्थामा छैन। अध्ययन प्रतिवेदनमा भनिएको छ, वर्तमानमा रहेका नीतिहरूले शताब्दीको अन्त्यसम्ममा 2.8 डिग्री सेल्सियसको तापक्रम वृद्धिलाई संकेत गर्छ। नियन्त्रण बाहिर जाँदै विश्वको तापक्रम गोर्खापत्रको अग्रपृष्ठको खबर हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग छोटकरीमा, काँकड भिट्टा इनरुवा रेलमार्ग प्रभावितको पीड़ा, अढ़ाई वर्षदेखि जग्गा रोकियो, न मुआब्जाको टुंगो छ न निर्माण, नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। पूर्व पश्चिम रेलमार्ग अन्तर्गत काँकड भिट्टा इनरुवा खण्डमा रेल विभागले जग्गा अधिग्रहण गर्न नागरिकको घर जग्गा रोक्का गरेको अढ़ाई वर्ष भइसकेको छ, तर मुआब्जा पाउने अझै टुंगो छैन। 106 किलोमिटर लामो यो खण्डमा करिब 760 बिघा निजी जग्गा अधिग्रहण गर्नुपर्ने रेल विभागले आएको छ, तर 2000 बिघा भन्दा धेरै नागरिकको निजी जग्गा रोका भएको छ। 2077 जेठमा विभागले अधिग्रहणको सूचना जारी गरे पनि अझै सकेको छैन। एक धूर जग्गा रेलमार्गमा पर्नेको पनि पूरै एउटै किताको प्लट रोकिएको रेलवे प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समिति प्रदेश एकका महासचिव रंजित प्रसाईले बताउनुभयो। काँकड भिट्टा इनरुवा रेलमार्ग प्रभावितको पीड़ा, अढ़ाई वर्षदेखि जग्गा रोकियो, न मुआब्जाको टुंगो छ न निर्माण, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। यस्तै कान्तिपुरको अर्थ पृष्ठमा छ समाचार, घटेन सेनेटरी प्याडको मूल्य शीर्षकमा अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेट मार्फत तयारी सेनेटरी प्याडको भन्सार महसूलमा 90% छूट दिनुभयो। सरकारले दिएको छूटपछि अहिले 1.5% भन्सार महसूल तिरेर यस्ता प्याड भित्रिएका छन्, तर आयातित प्याडको मूल्य भने घट्नुको साटो बढ़ेको बढ़ी छ। विभिन्न ब्राण्डका विस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनेटरी प्याड हुन्। नाइन, कम्फी, केयरफ्री लगायतका ब्राण्डका सेनेटरी प्याड पनि नेपालमा पाइन्छन्। यी मध्ये सोफीको मात्रै मूल्य घटेको छ, खुद्रा पसलमा भने अझै यसको मूल्य घटेको छैन। चालू आर्थिक वर्ष शुरू भएपछि हरेक ब्राण्डका प्याडमा 5 रूपियाँ मूल्य बढ़ेर आएको थोक विक्रेताहरू बताउँछन्। घटेन सेनेटरी प्याडको मूल्य कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। मुद्दती निक्षेपको अंश झण्डै 60% शीर्षकमा आर्थिक अभियानमा समाचार छ। बैंक वित्तीय संस्थामा रहेको कुल निक्षेपमा मुद्दतीको अंश करिब 60% पुगेको छ। तरलता अभावका कारण निक्षेप बढ़ाउन बैंकहरूले लामो अवधिका मुद्दती योजनामा जोड़ दिएपछि यसको अंश बढ़ेको हो। मुद्दती निक्षेपको अंश झण्डै 60% आर्थिक अभियानमा समाचार छ। विदेशीको सिजनमा स्वदेशी पाहुनाको भीड़, पर्यटन व्यवसायी भन्छन् विदेशी छैनन्, अहिलेको भीड़ मौसमी हो। नागरिकको आर्थिक पृष्ठमा समाचार छ। यो बेला विदेशी पर्यटकको पीक सीजन हो, तर कोरोना भाइरस संक्रमणपछि विदेशीको आगमन घटेको छ। कोरोना संक्रमण अघि यो बेला पोखरामा विदेशी पर्यटकको आगमन बढ़ने र त्यसैमा आन्तरिक पाहुना थपिँदा यहाँको सबै खाले होटलको अकुपेन्सी 90% हाराहारीमा पुग्थ्यो। कतिपय चल्तीका होटल त कैयौं दिनका लागि सोल्ड आउट भइसकेका हुन्थे। कोरोना संक्रमणपछि भने पर्यटन पूर्ववत अवस्थामा फर्किन सकेको छैन। विदेशीको आगमन पीक सीजनमा पनि उकालो लाग्न सकेको छैन। विदेशीको सीजनमा स्वदेशी पाहुनाको भीड़, पर्यटन व्यवसायी भन्छन् विदेशी छैनन्, अहिलेको भीड़ मौसमी हो। 3 साताभित्र 3,000 टन यूरिया आउँदै शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। भारतबाट पहिलो खेप यूरिया मल नेपाल भित्रिने निश्चित भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले पहिलो खेपका लागि 30,000 टन यूरिया मल खरिद प्रक्रिया पूरा गरेको छ। G2G सम्झौता अन्तर्गत पहिलो पटक मल किन्न लागि कम्पनीका महाप्रबन्धक राजेन्द्र बहादुर कार्कीले जनाउनुभयो। 3 साताभित्र 30,000 टन युरिया आउँदै कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। चालू आर्थिक वर्षमा 730 झोलंगे पुल निर्माणको लक्ष्य, यो शीर्षकको नयाँ पत्रिकाको अर्थ पृष्ठको गत आर्थिक वर्ष 2078-79 नेपालभर 594 वटा झोलंगे पुलको निर्माण भएको छ। अहिले नेपालभर संचालनमा रहेका झोलंगे पुलको संख्या 9,767 पुगेको स्थानीय पूर्वाधार विभागको तथ्याङ्क छ। विभागका तुइन तथा झोलंगे पुल महाशाखाका प्रमुख प्रवेश रेग्मीले गत आर्थिक वर्षमा 594 झोलंगे पुल निर्माण भएको बताउनुभयो। स्थानीय पूर्वाधार विभाग स्थापना भएको पनि केही वर्ष मात्रै भएको छ। त्यसअनुसार पहिलेका वर्षमा के कति झोलंगे पुल बने त्यसको आर्थिक तथ्याङ्क हामीसँग छैन। गत वर्ष झण्डै 600 पुल बनेका उहाँले बताउनुभयो भने त्यसलाई हामीले सन्तोषजनक नै मानेका छौं। यस्तै विभागले चालू आर्थिक वर्षमा देशभर 730 वटा झोलंगे पुल निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। चालू आर्थिक वर्षमा 730 झोलंगे पुल निर्माणको लक्ष्य शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। जहाज नपाउँदा बिरामीको एयरपोर्टमै मृत्यु शीर्षकमा नेपाल समाचार पत्रको अग्रपृष्ठमा समाचार छ। जिल्ला मुगु जिल्ला स्थित रारा विमानस्थलमा जहाज उडान नहुँदा एक बिरामीको एयरपोर्टमै मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका 5 ढुम गाउँका 55 वर्षीय लोकबहादुर रोकायाको शनिबार एयरपोर्टमै मृत्यु भएको छ। केही दिन अघि उहाँ लडेर घाँटीमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल भर्ना भएका र अस्पतालले उपचार गर्न नसकेर शुक्रबार नेपालगंज रिफर गरेपछि एयरपोर्ट पुर्याएका रोकायालाई जहाज नपाउँदा मृत्यु भएको हो। जहाज नपाउँदा बिरामीको एयरपोर्टमै मृत्यु नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर छ। अब सम्पादकीय छठको शुभकामना। नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। 4 दिनसम्म मनाइने छठ पर्वको आज अन्तिम र मुख्य दिन। विगतमा मधेसी समुदायको पर्वका रूपमा चिनिने यो पर्व पछिल्ला वर्षहरूमा राष्ट्रिय पर्व भइसकेको छ। छठको शुभकामना नेपाल समाचार पत्रको सम्पादकीय हो यो। निर्वाचन आयोगद्वारा लोकतन्त्रको मुटुमा प्रहार शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। लामो अवधि शासन सत्ताको चाबी हातमा लिँदा पनि देशहितमा काम गर्न नसकेकाहरूलाई फेरि नजिताउ भन्ने एक अभियानका विरूद्धमा उभिएर निर्वाचन आयोग स्वयंले स्वच्छ स्वस्थ र निष्पक्ष निर्वाचनको मर्ममाथि प्रहार गरेको छ। सामाजिक सञ्जालमा चलाइएको नो नट अगेन अभियानमा संलग्नहरू विरूद्ध आयोगले जसरी विज्ञप्ति निकालेर विद्युतीय कारोबार ऐनको 1,00,000 रूपियाँसम्म जरिवाना र 5 वर्षसम्म कैद हुने प्रावधान सम्झाउँदै धम्क्याएको छ। यसले नागरिकको संविधान प्रदत्त वाक तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित गर्न मात्रै खोजेको छैन, निर्वाचन मार्फत मुखरित हुने नागरिक शक्तिलाई नै चुनौती दिएको छ। निर्वाचन आयोगद्वारा लोकतन्त्रको मुटुमा प्रहार कान्तिपुरको सम्पादकीय हो यो। निर्वाचनको तापमान शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ भने चुनावी एजेण्डा शीर्षकमा अभियानले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।